بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
زہرہ زیدی اور ساتھیوں کا سلام پہنچے ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ فتح کی 28ویں اور 29ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں عبدالعزیز حسان۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ والذي أرسل رسوله بالهدى ودين الحق ليظهره على الدين كله وكفى بالله شهيدا۔ محمد رسول اللہ، والذین معه اشداء على الكفار رحماء تراهم ركعا سجدا يبتغون فضلا من الله ورضوانا، سيماهم في وجوههم من أثر السجود، ذلك مثلهم في التوراة، ومثلهم في الإنجيل كزرع أخرج شطأه فآزره فاستغلظ فاستوى على سوقه يعجب الزرع ليغيظ بهم الكفار، وعد الله الذين آمنوا وعملوا الصالحات منهم مغفرة وأجرا عظيما۔ صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، وہی وہ ایشور ہے جس نے اپنے پیغمبر کو مارگ درشن اور ستیہ دھرم کے ساتھ بھیجا تاکہ اسے سبھی دھرموں پر پربھتو پردان کرے और गवाही के लिए तो अल्लाह ही पर्याप्त है। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं और जो लोग उनके साथ हैं वे काफिरों के लिए अत्यंत कड़े और आपस में अत्यंत दयालु हैं। तुम उन्हें देखोगे कि ईश्वर के समक्ष झुके हुए और नतमस्तक होकर अपने पालनहार से अनुग्रह और दया व कृपा के इच्छुक हैं। अत्यधिक सजदों के कारण उनके चेहरों पर सजदों के चिन्ह हैं। उनकी यही विशेषता तौरात में है और उनकी यही विशेषता इंजील में है। जैसे कोई खेती हो जो पहले अपना अंकुर निकाले, फिर उसे सशक्त बनाए, फिर वो मोटी हो जाए और अपने तने पर सीधी खड़ी हो जाए कि जो खेती करने वालों को भाने लगे ताकि उनके माध्यम से काफिरों को जलाया जाए, और उनमें से जो लोग ईमान लाए और अच्छे कर्म करते रहे उनसे अल्लाह ने क्षमा और महान प्रतिफल का वादा किया है।
ये रेडियो तेहरान की हिंदी सेवा है। आज रविवार है, अप्रैल की, क्षमा कीजिएगा, आज रविवार है, अप्रैल की 11, शाबान की 28 और फरवरदीन माह की 22 तारीख। कार्यक्रमों में पहले समाचार पेश किए जाएंगे, समाचारों के बाद अनमोल बातें होंगी, फिर हम आपको राजनीतिक चर्चा सुनवाएंगे और उसके बाद आप सुनेंगे कुरान ईश्वरीय चमत्कार। हमारी सभा का अंतिम कार्यक्रम होगा आजकल। तो श्रोताओं, ये थी रूपरेखा, कुछ ही क्षणों में समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। वियना वार्ता के एक नजदीकी सूत्र का कहना है कि सिर्फ परमाणु समझौते से संबंधित प्रतिबंधों को हटाया जाना काफी नहीं है। तेहरान ने कहा है कि अमेरिका एक साथ दो विकल्पों का चयन नहीं कर सकता है। दक्षिण कोरिया के प्रधानमंत्री 3 दिवसीय यात्रा पर तेहरान पहुंचे हैं। पश्चिम बंगाल में सुरक्षा बलों की गोली का निशाना बनकर 5 लोग मौत की नींद सो गए हैं। और अब आप मरियम मेहरदादी और कायम रिजवी से विस्तार से समाचार सुनिए।
वियना वार्ता के एक नजदीकी सूत्र का कहना है कि सिर्फ परमाणु समझौते से संबंधित प्रतिबंधों को हटाया जाना काफी नहीं है। इस सूत्र के अनुसार अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप के शासनकाल में लगाए गए प्रतिबंधों सहित सभी प्रतिबंध हटाए जाने चाहिए। रविवार को प्रेस टीवी के एक सूत्र ने बताया है कि JCPOA या परमाणु समझौते से संबंधित प्रतिबंधों का हटाया जाना पर्याप्त नहीं है, बल्कि ट्रंप ने दूसरे कारणों से भी जो प्रतिबंध लगाए हैं उनको भी हटाया जाना बहुत जरूरी है। इस सूत्र का कहना था कि इतना ही नहीं बल्कि ओबामा प्रशासन द्वारा तथाकथित ईरान सेंक्शन एक्ट के तहत लगाए गए प्रतिबंधों को भी हटाना होगा। ईरान और गुट 4-1 यानी ब्रिटेन, फ्रांस, रूस, चीन और जर्मनी के प्रतिनिधियों के बीच शुक्रवार को पहले चरण की वार्ता समाप्त हुई थी, जिसमें ईरान विरोधी अमरीकी प्रतिबंधों को हटाए जाने व परमाणु समझौते में अमरीका की वापसी के मुद्दों पर विचार विमर्श किया गया था।
ईरान के विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने अपने ट्विटर हैंडल पर लिखा है कि अमेरिका के राष्ट्रपति जो बाइडेन एक साथ दो विकल्पों का चयन नहीं कर सकते। उन्होंने लिखा कि बाइडन या तो परमाणु समझौते के प्रति वचनबद्ध हो जाएं या अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप के प्रतिबंधों को जारी रहने पर आग्रह करें। विदेश मंत्रालय के प्रवक्ता ने बल देकर कहा है कि बाइडन एक साथ दो विकल्पों का चयन नहीं कर सकते। उधर ईरान के उप विदेश मंत्री सैयद अब्बास इराक्षी ने बल देकर कहा है कि ईरान की मांग परमाणु समझौते में वापसी है और प्रतिबंधों को समाप्त करने का विषय ईरान का तार्किक दृष्टिकोण है। ज्ञात रहे कि 8 मई 2018 को अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप एक पक्षीय व गैर कानूनी रूप से परमाणु समझौते से निकल गए थे और उसके बाद ट्रंप ने तेहरान के खिलाफ उन प्रतिबंधों को भी लगा दिया जो विलंबित थे। ट्रंप ने ईरान को झुकाने और अमरीकी की मांग को मनवाने के लिए काफी प्रयास किया, परंतु उसमें वो सफल नहीं हुए और उनका भी वही अंत हुआ जो उनसे पहले बहुत से अमरीकी अधिकारियों का हो चुका है।
अमेरिका की परमाणु संस्था के प्रमुख ने कहा है कि हम रुके नहीं हैं और आगे बढ़ते रहेंगे। ईरान की परमाणु संस्था के प्रमुख ने लगभग 10 महीने पहले देश में सेंट्रीफ्यूज मशीनों के असेंबल हॉल में दुश्मनों द्वारा किए जाने वाले विस्फोट की ओर संकेत करते हुए कहा है कि हम रुके नहीं हैं और विस्फोटित हॉल के स्थान पर दूसरा अस्थायी हॉल हमने बना लिया है। अली अकबर सालेही ने कहा कि परमाणु ऊर्जा का क्षेत्र उससे बहुत अधिक विस्तृत है जो लोगों के दिमाग में है। उन्होंने कहा कि परमाणु ऊर्जा का प्रयोग स्वास्थ्य, उद्योग और कृषि जैसे विभिन्न क्षेत्रों में बहुत अधिक है, परंतु विदित रूप से अधिकांश लोग केवल सेंट्रीफ्यूज और यूरेनियम का संवर्धन ही जानते हैं। उन्होंने कहा कि परमाणु ऊर्जा की 50% से अधिक उपलब्धियां कृषि और दूसरे क्षेत्रों से ही संबंधित हैं। उदाहरण स्वरूप उस चावल व धान की ओर संकेत किया जा सकता है जो अभी किसानों को दिया गया है और उससे अधिक और बड़े पैमाने पर धान की खोज की जा सकती है। ईरान की परमाणु ऊर्जा संस्था के प्रमुख ने कोरोना का वैक्सीन तैयार करने में सेंट्रीफ्यूज मशीनों के प्रयोग की ओर संकेत करते हुए कहा कि इस माध्यम से दवाओं का निर्माण किया जा रहा है।
ईरान की परमाणु ऊर्जा संस्था के प्रवक्ता ने बताया कि नतंस परमाणु प्रतिष्ठान में बिजली व्यवधान के कारण दुर्घटना घटी। बेरूस कमलवंदी ने नतंस परमाणु प्रतिष्ठान में घटने वाली घटना की ओर संकेत करते हुए कहा कि इस प्रतिष्ठान के शहीद अहमदी रोशन वाले भाग में बिजली कट गई जिसकी वजह से दुर्घटना घटी। उन्होंने कहा कि मामले की जांच जारी है। ईरान की परमाणु ऊर्जा संस्था के प्रवक्ता ने बताया नतंस परमाणु प्रतिष्ठान में किसी भी प्रकार के हमले के बारे में कोई जानकारी नहीं है। उन्होंने ये भी कहा कि बिजली कटने के कारण का पता नहीं है और उसकी समीक्षा की जाएगी। कमलवंदी का कहना था कि किसी विशेष प्रकार की मुश्किल पेश नहीं आई है, समीक्षा के बाद इसके बारे में पूरी रिपोर्ट जारी की जाएगी। याद रहे कि इससे पहले ईरान का परमाणु ऊर्जा संस्था के प्रवक्ता बेहरूज कमलवंदी ने रविवार को नतंस परमाणु प्रतिष्ठान के शहीद अहमदी रोशन वाले भाग में किसी घटना के घटने की सूचना दी थी।
इस्लामी गणतंत्र ईरान के अधिकारियों से मुलाकात करने के उद्देश्य से दक्षिणी कोरिया के प्रधानमंत्री तेहरान पहुंच चुके हैं। फार्स समाचार एजेंसी के अनुसार दक्षिणी कोरिया के प्रधानमंत्री 3 दिवसीय यात्रा पर आज तेहरान पहुंचे, जिनका स्वागत परिवहन मंत्री ने किया। दक्षिणी कोरिया के प्रधानमंत्री अपनी इस यात्रा में ईरान के राष्ट्रपति, उपराष्ट्रपति और संसद सभापति से अलग अलग भेंटवार्ताएं करेंगे। ईरान के विदेश मंत्रालय के प्रवक्ता सईद खतीबजादे ने इससे पहले दक्षिणी कोरिया के प्रधानमंत्री की तेहरान यात्रा के बारे में कहा था कि आशा करते हैं कि अपनी यात्रा में चुंग सीक्यूंग दक्षिणी कोरिया में मौजूद ईरान की संपत्ति को स्वतंत्र कराने में सफल रहेंगे। उन्होंने कहा कि इस विषय ने ईरान और दक्षिणी कोरिया के संबंधों को बहुत प्रभावित किया है। याद रहे कि ईरान ने पर्यावरण का उल्लंघन करने के कारण दक्षिणी कोरिया के जिस टैंकर को रोक रखा था उसे शुक्रवार को आजाद कर दिया गया।
भारत के पश्चिम बंगाल राज्य में विधानसभा के लिए होने वाले मतदान के दौरान कल कूच बिहार के चुनावी क्षेत्र में सुरक्षा बलों और मतदाताओं के एक गुट के बीच टकराव में 5 व्यक्ति मारे गए जबकि कई अन्य घायल भी हो गए। वहीं इस मामले से सियासी घमासान भी शुरू हो गया है। टीएमसी सांसद डेरेक ओब्रायन ने तीखी प्रतिक्रिया देते हुए कहा कि जब आप सही तरीके से हमें हरा नहीं पा रहे हैं तो गोलियां मार रहे हैं, हत्याएं कर रहे हैं। बीजेपी के शीर्ष नेतृत्व पर निशाना साधते हुए बाण ने कहा कि तुम्हारे आदेश के बाद ही चुनाव आयोग ने बंगाल पुलिस के डीजी और एडीजी को बदला था और उस इलाके के एसपी को भी बदला गया था जहां हत्या की घटना हुई है। ज्ञात रहे कि पश्चिम बंगाल की जनसंख्या 9 करोड़ है और जनसंख्या की दृष्टि से वो भारत का सबसे बड़ा राज्य है और वहां पर होने वाले विधानसभा के चुनाव 8 चरण में होंगे और 2 मई को चुनाव परिणाम की घोषणा की जाएगी।
यमन में हर 5 सेकंड में एक बच्चे की मौत हो रही है। यमन की उच्च इस्लामी क्रांति परिषद के प्रमुख ने कहा है कि सऊदी गठबंधन द्वारा यमन के अत्याचारपूर्ण परिवेष्टन के कारण हर 5 सेकंड पर वहां एक बच्चे की मौत हो रही है। मोहम्मद अली अल हूसी ने कहा कि यमनी बच्चों की मौत शत्रु देशों के आतंकवाद को दर्शा रही है। उन्होंने समस्त रेड लाइनों को पार कर दिया है और जानबूझकर संयुक्त राष्ट्र संघ के कानूनों का वे उल्लंघन कर रहे हैं। अल हूसी ने कहा कि आज अंतर्राष्ट्रीय संस्थाओं और संगठनों, अमेरिका, ब्रिटेन, सऊदी अरब और संयुक्त अरब इमारात की भर्त्सना करने के बजाय उनका समर्थन कर रहे हैं। क्षमा कीजिएगा, अल हूसी ने कहा कि आज अंतर्राष्ट्रीय संस्थाएं व संगठन अमेरिका, ब्रिटेन, सऊदी अरब और संयुक्त अरब इमारात की भर्त्सना करने के बजाय उनका शुक्रिया करते हुए उनका समर्थन कर रहे हैं।
यमनी सेना के प्रवक्ता यह्या सरी ने रविवार की सुबह बताया है कि यमनी सेना के ड्रोन विमानों ने सऊदी अरब की 2 हवाई छावनियों मलिक खालिद और जीजान पर हमला किया और यह हमला सटीक निशाने पर लगा। उन्होंने कहा कि ये हमले यमन के खिलाफ जारी परिवेष्टन और इस देश के विरुद्ध किए जा रहे हैं हमलों के जवाब में किए गए हैं। यमनी सेना के ड्रोन विमानों ने गत शुक्रवार को भी सऊदी अरब के संवेदनशील अबोई हवाई अड्डे पर हमला किया था। यमनी सेना के मिसाइल और ड्रोन हमलों ने दर्शा दिया कि शक्ति का संतुलन अब यमनियों के हित में हो गया है। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
अनमोल बातें।
प्रोग्राम अनमोल बातें लेकर मोहम्मद अली कुम्मी हाजिर है। आज के प्रोग्राम में हम अनाथ के बारे में चर्चा करेंगे। आशा है सदा की भांति हमारा आज का प्रयास भी आपको पसंद आएगा। अनाथ उस इंसान को कहते हैं जिसका पिता ना हो, जबकि यही चीज जानवरों में बिल्कुल इसके विपरीत है। यानी जिस जानवर की माँ ना हो उसे यतीम व अनाथ कहते हैं। ईश्वरीय धर्म इस्लाम ने अनाथ बच्चों के पालन पोषण और उन पर ध्यान देने की बहुत सिफारिश की है। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम की हदीस है कि मुसलमान का बेहतरीन घर वो है जिसमें अनाथ हो और उसके साथ अच्छा व्यवहार किया जाए, और मुसलमान का सबसे बुरा घर वो है जिसमें अनाथ हो पर उसके साथ बुरा सलूक किया जाए, और स्वर्ग में मैं और अनाथ का अभिभावक एक साथ 2 उंगलियों की भांति होंगे। इस हदीस से इस बात को अच्छी तरह समझा जा सकता है कि जो व्यक्ति अनाथ का अच्छा अभिभावक होगा उसका स्वर्ग में कितना महान स्थान होगा। पैगंबर इस्लाम का यह कथन कि स्वर्ग में हम और वो 2 उंगलियों की भांति होंगे उसके स्थान के महान होने का सूचक है। अनाथ की सेवा और उसका पालन पोषण वो कार्य है जो स्वर्ग में इंसान को मेराज पर जाने वाले पैगंबर इस्लाम का पड़ोसी बना सकता है। پیغمبر اسلام کی اس حدیث سے یہ بات بھی سمجھ میں آتی ہے کہ مہان ایشور اناتھ کی دیکھ بھال کرنے والے انسان کے پاپوں کو بھی معاف کر دے گا، کیونکہ کوئی پاپی یا سامانیہ انسان سورگ میں پیغمبر اسلام کا پڑوسی نہیں بن سکتا۔ حضرت علی علیہ السلام فرماتے ہیں کہ کوئی مومن یا مومنہ نہیں ہے جو کسی یتیم کے سر پر پریم سے ہاتھ پھیرے، مگر یہ کہ ایشور ہر اس بال کے بدلے ایک نیکی لکھے گا جس پر اس نے اپنا ہاتھ پھرایا ہے۔ کتنے خوش نصیب ہیں وہ لوگ جنہیں یتیموں کی سیوا کا سوبھاگیہ پراپت ہے، اور کتنا بد نصیب وہ ویکتی ہے جو یتیم کے ساتھ اچھا سلوک کرنے کے بجائے برا ویوہار کرتا ہے۔ یتیم کے ساتھ اچھا ویوہار کرنا ایک بہت بڑی نعمت ہے جو سب کو نصیب نہیں ہوتی۔ پیغمبر اسلام کی حدیث ہے کہ یتیم کے ساتھ دیالو و کرپالو باپ کی بھانتی ویوہار کرو، جان لو کہ تم وہاں وہی کاٹو گے جو یہاں بوو گے۔ انسان کو پرلوک میں اپنے کرموں کا بدلہ ملے گا، یعنی اگر انسان اس دنیا میں اچھا کام کرے گا تو اس دنیا میں اسے اس کا اچھا پھل ملے گا، اور اگر اس دنیا میں برا کاریہ کرے گا تو اس دنیا میں اسے برا دنڈ ملے گا۔ اس لیے پیغمبر اسلام نے اس لوک کو پرلوک کی کھیتی بتایا ہے۔ مہان ایشور یتیم کی دیکھ بھال کرنے والے پر سورگ واجب ارتھات انیواری کر دیتا ہے۔ پیغمبر اسلام کی حدیث ہے جس میں آپ فرماتے ہیں کہ جو یتیم کی سرپرستی کرتا ہے یہاں تک کہ وہ بے نیاز و آوشکتا مکت ہو جائے، تو مہان ایشور یتیم کی سرپرستی کرنے والے پر سورگ انیواری کر دیتا ہے، جس طرح سے یتیم کا مال کھانے والے پر نرک انیواری کر دیتا ہے۔ انسان کو یتیم کا مال کھانے سے ڈرنا چاہیے، کیونکہ یتیم کا مال کھانا نرک میں جانے کا کارن ہے۔ یتیم کا مال کھانا نہ کیول نرک میں جانے کا کارن ہے بلکہ نرک کے انیواری ہونے کا کارن بنتا ہے۔ جس انسان کا دل نرم ہوتا ہے وہ بہت سے گناہوں سے ڈرتا ہے، اور جس انسان کا دل کٹھور و سخت ہوتا ہے وہ بہت سے گناہوں کو انجام دینے میں سنکوچ سے کام نہیں لیتا۔ پیغمبر اسلام کا کتھن ہے کہ اگر تم اپنے دل کو نرم بنانا چاہتے ہو اور اپنی اچھا و کامنا تک پہنچنا چاہتے ہو تو یتیم کے ساتھ پریم سے پیش آؤ، اور پریم سے اس کے سر پر ہاتھ پھراؤ، اور اسے وہی کھانا کھلاؤ جو تم کھاتے ہو، تاکہ تمہارا دل نرم ہو جائے اور تم اپنی کامنا کو پراپت کر لو۔ اسی طرح پیغمبر اسلام کی ایک انہی حدیث ہے جس میں آپ فرماتے ہیں کہ پرلے کے دن عرش کے علاوہ کسی چیز کی چھایا نہیں ہوگی، اور اس دن تین پرکار کے لوگ اس چھایا میں ہوں گے۔ ایک وہ جو اپنے پریجنوں اور سگے سمبندھیوں کے ساتھ اچھا ویوہار کرے گا، ایشور اس کی روزی ادھک کر دے گا اور اس کی عمر کو بڑھا دے گا۔ اسی پرکار وہ مہیلا عرش الہی کی چھایا میں ہوگی جس کا پتی مر جائے اور اس کے چھوٹے چھوٹے بچے ہوں، اور وہ عورت یہ کہے کہ جب تک میرے یتیم بچے ہیں میں شادی نہیں کروں گی، یہاں تک کہ یہ مر جائیں یا ایشور انہیں بے نیاز کر دے۔ اسی طرح عرش الہی کی چھایا میں پرلے کے دن وہ انسان رہے گا جو اپنے مہمانوں کی اچھی طرح آو بھگت کرتا ہے، اور اس کے بعد یتیموں اور غریبوں کو بلاتا اور ایشور کی پرسنتا کے لیے انہیں کھانا کھلاتا ہے۔ اسی طرح پیغمبر اسلام کا ایک انیک کتھن ہے کہ سورگ میں ایک محل ہے جسے خوشی کا محل کہا جاتا ہے، اور جو مومنین یتیموں کو خوش کرتے ہیں اس میں ان کے علاوہ کوئی بھی داخل نہیں ہو سکتا۔ دوستو، آج کے پروگرام کا وقت یہیں پر ختم ہوتا ہے، اجازت دیں۔
یہ تہران ہے، اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
श्रोताओं, कार्यक्रम राजनीतिक चर्चा में आपका स्वागत है। मैं हूं अहमद अब्बास। आज राजनीतिक चर्चा में हम एक नजर डालेंगे दक्षिणी सऊदी अरब पर तेज हो रहे यमन के हमलों पर। अवैध अधिकृत फिलिस्तीन या इसराइल में बड़े पैमाने पर नेतन्याहू के खिलाफ प्रदर्शन शुरू हो गए हैं, ये विषय भी राजनीतिक चर्चा में शामिल रहेगा। भारत नियंत्रित कश्मीर में झड़पों में कई अलगाववादियों के मारे जाने की सूचना है। घाटी के ताजा हालात पर हम आपको एक रिपोर्ट सुनवाएंगे। तो राजनीतिक चर्चा के विषय यही हैं। आरंभ करते हैं दक्षिणी सऊदी अरब पर यमन के हमलों से। दक्षिणी सऊदी अरब के हवाई अड्डों और सैनिक प्रतिष्ठानों पर यमनी सेना और स्वयंसेवी बलों के हमले तेज होते जा रहे हैं। सनआ से अब्दुल्ला अल यूसुफी की रिपोर्ट पेश कर रहे हैं मोहम्मद मेहदी।
दक्षिणी सऊदी अरब पर यमन के हमले फिर तेज हो गए हैं। यमनी सेना और स्वयंसेवी बलों ने जीजान एयरपोर्ट और अबहा एयरपोर्ट पर संवेदनशील प्रतिष्ठानों को निशाना बनाया है। यमन के सैनिक प्रवक्ता के अनुसार ये हमले सऊदी अरब के हमलों पर कानूनी जवाबी कार्रवाई के रूप में अंजाम दिए गए। यमनी सैनिक अफसर का कहना है कि हमारे इन जवाबी हमलों में एक संदेश है कि यमनी जनता के पास ताकत है। इसमें संदेश है कि सऊदी अरब को अपने हमले और यमन की नाकाबंदी खत्म करनी पड़ेगी। सऊदी हवाई अड्डों पर हमले तब हुए जब सऊदी एजेंटों को निर्देश दिया गया था कि मारिब के इलाके से अमेरिका निर्मित बख्तरबंद गाड़ियों को हटाना है। यमनी सैनिक कमांडर के अनुसार मारिब से अपने भारी हथियार बाहर निकालकर सऊदी अरब ने दरअसल अपनी हार स्वीकार कर ली है। मारिब से भारी हथियारों को निकालने के बाद सऊदी अरब रक्षात्मक मुद्रा में आ चुका है। इसका मतलब यह है कि सऊदी अरब अब जमीन पर कोई हमला करने की पोजीशन में नहीं है। जहां एक तरफ यमनी सेना और स्वयंसेवी फोर्स तेजी से मारिब की ओर आगे बढ़ रही है, वहीं सऊदी अरब के एजेंटों ने पश्चिमी तटवर्ती इलाकों में लड़ाई तेज करने की कोशिश की है। मगर इस बीच अफवाहों के कारण सऊदी अरब और इमारात के घटक एजेंट संगठनों के बीच मखआ के इलाके में लड़ाई शुरू हो गई है। सना से IRIB के लिए अब्दुल्ला यूसुफी की रिपोर्ट।
अवैध अधिकृत फिलिस्तीन या इसराइल में नेतन्याहू के खिलाफ बड़े पैमाने पर प्रदर्शन शुरू हो गए हैं। इसराइली प्रधानमंत्री नेतन्याहू पर गंभीर आरोप हैं और प्रदर्शनकारियों का कहना है कि वो भ्रष्टाचारी हैं, इसलिए उन्हें राजनीतिक मंच से हटा दिया जाना चाहिए। फिलिस्तीन से खालिद सबरना की रिपोर्ट सुनिए, साथी सैयद मीसम की जबानी।
آلاف الإسرائيليين جددوا تظاهراتهم ضد رئيس الوزراء.
اسرائیل میں پھر بوال شروع ہو گیا ہے۔ دسیوں ہزار اسرائیلیوں نے الگ الگ استھانوں پر پردرشن کیے اور اس بات پر اپنا گہرا آکروش جتایا کہ راجنیتک و نیایائک سنستھانوں نے پردھان منتری نیتن یاہو کے بھرشٹاچار کا کوئی نوٹس نہیں لیا اور وہ آزاد گھوم رہے ہیں۔ سنسدیہ چناؤ ہونے کے بعد یہ سب سے بڑا پردرشن ہے۔ پردرشنکاریوں کی مانگ ہے کہ نیتن یاہو جن پر بھرشٹاچار کے آروپ ہیں اب راجنیتک منچ سے پوری طرح باہر کر دیے جائیں۔
نعم صحیح فی هناك حركات تطالب فی محاکمت۔
استھانیہ لوگوں کا کہنا ہے کہ اسرائیل میں اس سمے ہر جگہ نیتنیاہو کے خلاف آندولن دیکھنے کو مل رہے ہیں۔ لوگ چاہتے ہیں کہ نیتنیاہو کو ان کے بھرشٹاچار کی سزا دی جائے۔ یہ حقیقت بھی ہے کہ اسرائیل سرکار ایک بھرشٹاچاری اور اپدروی گٹ کے ہاتھوں میں دے دی گئی ہے۔ یہ مافیا کی سرکار ہے۔
یہ اصبحت کلها دولة عصابات ودولة فاسدة۔
کچھ دن پہلے نیتنیاہو کو عدالت میں پیش کیا گیا جہاں ان پر بھرشٹاچار اور رشوت کے آروپ لگے۔ غیر یورپی اسرائیلیوں کا یہ آروپ بھی ہے کہ نیتن یاہو نے بڑے پیمانے پر بھید بھاؤ پھیلا لیا ہے. اس طرح دو تہائی اسرائیلیوں کے بیچ لگاتار بڑھتی غریبی کے لیے نیتنیاہو ذمہ دار ہیں.
نیتنیاہو فاسد وهذا المجتمع الذي
استانیہ لوگ کہتے ہیں کہ نیتنیاہو بھرشٹاچاری ہیں مگر چناوی سسٹم انہیں پھر سے پانچ سال کے لیے ستا سونپنے جا رہا ہے. اس سے پتا چلتا ہے کہ اسرائیلی سماج بھرشٹاچار میں ڈوبا ہوا ہے.
الشرطة الاسرائیلی
اسرائیلی پولیس پردرشنکاریوں کا دمن کر کے یہ کوشش کر رہی ہے کہ حالات کو سامان دکھائے. فلسطین سے آئی آر آئی بی کے لیے خالد صبرنا کی رپورٹ.
بھارت نیندرت کشمیر میں الگ الگ جھڑپوں میں کئی الگاؤ وادی مارے جا چکے ہیں. اس بیچ پرشاسن کی اور سے زور دیا جا رہا ہے کہ لوگ ہنسا کا مارگ چھوڑ دیں. بیورے کے ساتھ ہمارے سنواداتا سپتے محمد حسن.
بھارت پرشاست کشمیر میں الگاؤ وادی چھاپہ ماروں اور سرکشا بلوں کے بیچ جو مڈبیڑوں کا کرم آرمب ہوا ہے وہ اب بھی جاری ہے. پچھلے 24 گھنٹوں کے دوران 5 اور الگاؤ وادی چھاپہ مار ہتاحت ہوئے ہیں جن میں 14 الگاؤں وادی چھاپہ مار بھی شامل ہے. دکشنی کشمیر کے دو وبھن چھیتروں بجبیاڑا اور شپیا میں دو الگ الگ مڈبیڑوں میں 5 الگاؤں وادی چھاپہ ماروں کے ہتاحت ہونے کی سوچنا ہے. سرکشا بلوں کے ایک پروکتا نے ان گھٹناؤں کے حوالے سے جانکاری دیتے ہوئے کہا کہ دونوں چھیتروں میں سرکشا کرمیوں نے گھیراؤ کیا اور الگاؤں وادی چھاپہ ماروں کو آتم سمرپن کرنے کے لیے کہا, پرنتو انہوں نے سرکشا بلوں پر اندھادھند گولیاں چلائی جس کا جواب سرکشا بلوں نے بھی دیا. اس طرح ان دو مڈبیڑوں میں 5 الگاؤں وادی چھاپہ مار ہتاحت ہوئے. یہاں یہ بات الیکھنی ہے کہ پچھلے 48 گھنٹوں میں 12 کے نکٹ الگاؤں وادی چھاپہ مار ہتاحت ہوئے ہیں جبکہ 5 سرکشا کرمی بھی گائل ہوئے ہیں اور ایک ٹیریٹوریل آرمی کا ایک سدسیہ بھی اپنی جان سے ہاتھ دھو بیٹھا ہے. سرکشا بلوں کے پروکتا نے کہا کہ الگاؤں واد اور آتنکواد کو کسی بھی حال برداشت نہیں کیا جائے گا اور ہم ایک بار پھر جموں کشمیر کے یوکوں سے یہ آہوان کرتے ہیں کہ وہ ہنسا کا دار اختیار نہ کریں بلکہ مین سٹریم کا دار اختیار کریں. جموں کشمیر پرشاسن نے بھی کہا ہے کہ جو الگاؤں واد اور آتنکواد کا راستہ چھوڑے گا اس کے بھوشیہ کے لیے ہر سمبھو پریاس کیے جائیں گے. اس بیچ جموں کشمیر میں COVID-19 کے حوالے سے استھتی انتہائی گمبھیر ہو گئی ہے اور پچھلے 24 گھنٹوں کے دوران 1000 سے زائد لوگ پربھاوت ہوئے ہیں جبکہ 6 لوگوں کی جان بھی چلی گئی ہے. اگرچہ جموں کشمیر پرشاسن نے رات کا کرفیو گھوشت کیا ہے پرنتو وبھن این جی اوز کا کہنا ہے کہ جو پارکس وغیرہ کھلے ہیں ان پر بھی پرتیبند ہونا چاہیے. یہاں یہ بات الیکھنی ہے کہ یہاں پر اس سمے ٹولپ اتسو چل رہا ہے جبکہ تمام پارکس میں لوگوں کے اچھی خاصی بھیڑ بھی جمع ہوتی ہے. اس کو دیکھتے ہوئے بڑے این جی اوز نے جموں کشمیر پرشاسن سے آہوان کیا ہے کہ وہ COVID-19 کو نینترن میں کرنے کے لیے ان کو بند کرنے کے آدیش دیں. ادھر جموں کشمیر پیپلز کانفرنس کے نیتا بشارت بخاری جو بودھ پور منتری بھی رہے ہیں نے گپکار الائنس پر تابڑ توڑ حملے کرتے ہوئے کہا کہ یہ الائنس لوگوں کو جھوٹے خواب دکھا رہا ہے. انہوں نے کہا کہ انہوں نے نیشنل کانفرنس سے اس لیے علیحدگی اختیار کی کیونکہ ان کے پاس کوئی ایجنڈا نہیں تھا. اس اوسر پر انہوں نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا,
اگر آپ کو لگتا ہے کہ کہیں پہ ٹھیک اچھی چیز نہیں بن رہی ہے, اچھا نہیں ہو رہا ہے, تو آپ کو وہاں سے دور جانے کا حق ہے بشرطے کہ آپ سچائی پہ ہوں. لیکن اب یہ کون سا, یہ بھی کون سا, مطلب بہت احترام کے ساتھ میں کہہ رہا ہوں, یہ بھی کون سا اصول ہے کہ اگر آپ کسی پارٹی سے یا کسی گروپ سے جڑے ہیں اور اگر وہاں پہ سب کچھ ٹھیک نہیں چل رہا ہے پھر بھی آپ کو لگے رہنا ہے. میں پی ایچ ڈی کے لیڈران سے یہ بھی کہتا ہوں کہ اب کے بار سچ بولیں, جھوٹ کی کوئی گنجائش نہیں ہے, غلط کی کوئی گنجائش نہیں ہے. جو اچیویبل ہے جیسے اچیویبل ہے سب بتا دیں اور ایک روڈ میپ بھی دیں.
جموں کشمیر کے ایل جی نے کہا ہے کہ تمام لوگوں کو یہ ادھیکار ہے کہ وہ ہر ایک یوجنا کی جانچ کریں. انہوں نے کہا اگر کہیں پر بھی رشوت ستانی پائی گئی تو جموں کشمیر پرشاسن اسے نپٹے گی.
جیون کا مطلب سیکھنے کی پرکریا, جیون کا مطلب دھیان کی پیاس, جیون کا مطلب کچھ نہ کچھ جاننا باقی رہ گیا ہے, کوئی پورنانک نہیں ہے, جیون بھر سیکھنا ہے. آج جو ودیارتھی نئی راہ پر چلنے کو تیار ہے ان سے میں کہنا چاہتا ہوں کہ جب آپ نوکری شروع کریں گے تو روز نئے انبھو ہوں گے, अनेक जिज्ञासाएं मन में उत्पन्न होंगी, इसलिए शिक्षा की जो उत्सुकता आतुरता क्लास में अब तक थी वह आगे भी जीवन पथ पर बनी रहनी चाहिए।
सिप्ती मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
और इसी के साथ राजनीतिक चर्चा का कार्यक्रम यहीं पर समाप्त होता है। ये रेडियो तेहरान इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओं, अब प्रस्तुत है कार्यक्रम कुरान ईश्वरीय चमत्कार, जिसके बाद आप सुनेंगे सभा का अंतिम कार्यक्रम आजकल।
कुरान ईश्वरीय चमत्कार।
श्रोताओ, कार्यक्रम कुरान ईश्वरीय चमत्कार की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। आशा है पसंद करेंगे। आइए पहले सूरह इसरा की आयत नंबर 74 और 75 की तिलावत सुने।
إِذًا لَّأَذَقْنَاكَ ضِعْفَ الْحَيَاةِ وَضِعْفَ الْمَمَاتِ ثُمَّ لَا تَجِدُ لَكَ عَلَيْنَا نَصِيرًا।
اور یدی ہم نے آپ کو سدرڑھ نہ رکھا ہوتا تو مانوی روپ سے آپ ان کی اور کچھ نہ کچھ اوشی ہی جھک جاتے۔ اس استھتی میں ہم اس سانسارک جیون میں بھی اور مرتیو کے پشچات پرلے میں بھی دوہرے دنڈ کا سواد چکھاتے۔ پھر آپ ہمارے دنڈ کے مقابلے میں اپنے لیے کوئی سہائک بھی نہ پاتے۔
پچھلے کارکرم میں ہم نے کہا تھا کہ مکے کے انیکیشوروادی پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کو اپنی اور آکرشت کرنے اور ان سے مترتا پرکٹ کرنے کے پریاس میں تھے، تاکہ انہیں لوگوں کو ایشوریہ دھرم کی اور آمنترت کرنے سے روک دیں۔ یہ آیت پیغمبر اسلام کو سمبودھت کرتے ہوئے کہتی ہے کہ ہم نے آپ کو شتروؤں کے اکساموں کے پربھاؤ سے سرکشت کر رکھا تھا، اور یدی ہماری یہ وشیش کرپا نہ ہوتی تو سمبھو تھا کہ مانو پرکرتی کے انوسار آپ ان کی اور تھوڑا بہت جھک جاتے، اور اس استھتی میں لوک پرلوک میں ہمارا دنڈ دگنا ہوتا، کیونکہ ستیہ کے مارگ سے آپ کا وچلت ہونا سبھی ایمان والوں کے وچلت ہونے کا کارن بنتا، اور اس بات کی سمبھاونا تھی کہ وہ ایمان سے پلٹ جاتے۔
سپشٹ ہے کہ یہ آیتیں پیغمبروں کے پاپ اور ہر پرکار کی غلطی سے سرکشت رہنے پر بل دیتی ہیں۔ یہ وشیشتا ہے جو ایشور نے لوگوں تک اپنی بات کے واستوک روپ میں پہنچنے تتھا اس میں پھیر بدل کو روکنے کے لیے پیغمبروں کو پردان کی ہے۔ یہ آیت سوچناتمک روپ میں نہیں بلکہ شرط کے روپ میں پیغمبر سے کہتی ہے کہ یدی ہم آپ کو سرکشت نہ رکھتے تو آپ غلطی کر سکتے تھے۔ اس پرکار کے واقعے جو قرآن مجید میں کئی استھانوں پر آئے ہیں پیغمبروں کے پاپوں سے سرکشت رہنے سے ورودابھاس نہیں رکھتے۔ ادھارن سوروپ سورہ زمر کی آیت نمبر 65 میں کہا گیا ہے کہ ہے پیغمبر، یدی آپ نے کسی کو ایشور کا سمکش ٹھہرایا تو آپ کے سارے کرم اکارت ہو جائیں گے۔
ان آیتوں سے ہم نے سیکھا کہ شتروؤں کے اکساموں سے سرکشت رہنا پیغمبروں اور ان کے سچے ساتھیوں کی وشیشتاؤں میں سے ہے۔
غلطی پر کشما و اندیکھی ایمان والوں کے سماج میں ہی ارتھپورن ہے، کنتو شترو کے مقابلے میں کسی بھی پرکار کی ڈھلائی کافروں کی اور جھکنے تتھا دھارمک مانیتاؤں سے پیچھے ہٹنے کا کارن بنتی ہے۔
اسلامی سماج کے نیتاؤں و ادھیکاریوں پر ادھک بھاری دائتو ہوتا ہے، کیونکہ کبھی کبھی ان کی چھوٹی سی غلطی کا دنڈ لوگوں کی بڑی غلطیوں کے دنڈ سے بھی ادھک ہوتا ہے۔
آئیے اب سورہ اسراء کی آیت نمبر 76 اور 77 کی تلاوت سنیں۔
وَإِن كَادُوا لَيَسْتَفِزُّونَكَ مِنَ الْأَرْضِ لِيُخْرِجُوكَ مِنْهَا وَإِذًا لَا يَلْبَثُونَ خِلَافَكَ إِلَّا قَلِيلًا سُنَّةَ مَنْ قَدْ أَرْسَلْنَا قَبْلَكَ مِنْ رُسُلِنَا وَلَا تَجِدُ لِسُنَّتِنَا تَحْوِيلًا.
اور بہت نکٹ تھا کہ انیک ایشوروادی آپ کا ہردے مکے کی دھرتی سے اچاٹ کر دیتے تاکہ آپ کو وہاں سے باہر کر دیں، جبکہ آپ کے بعد وہ سوئم بھی وہاں تھوڑے سمے سے ادھک نہ ٹکتے. ہماری یہ پرمپرا آپ سے پہلے والے ہمارے پیغمبروں کے بارے میں بھی رہی ہے، اور آپ ہماری پرمپرا میں کوئی پریورتن نہیں پائیں گے.
مکے کے انیکیشور وادیوں کا ایک شڈینتر یہ تھا کہ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کو مکے سے دور کسی استھان پر نرواست کر دیں تاکہ وہ لوگوں سے دور رہیں اور کوئی بھی ان کے ایشوریہ نمنترن کو نہ سن سکے، کنتو ایشور نے ان کے اس شڈینتر کو وفل بنا دیا.
آگے چل کر آیت کہتی ہے کہ سبھی پیغمبروں اور ان کی جاتیوں کے سمبندھ میں ایشور کی پرمپرا یہ ہے کہ یدی پیغمبروں کے ساتھ اس پرکار کا ویوہار کیا جاتا ہے تو الپاودھی میں ایشوریہ دنڈ اس کشیتر کو اپنی چپیٹ میں لے لیتا ہے اور اس جاتی کا کوئی چنہ تک باقی نہیں بچتا.
جیسا کہ سورہ ابراہیم کی آیت نمبر 13 میں کہا گیا ہے کہ کافروں نے اپنے پیغمبروں سے کہا کہ نشچت روپ سے ہم تمہیں اپنی دھرتی سے باہر نکال دیں گے، انیتھا تم ہمارے دھرم کی اور پلٹاؤ. کنتو ایشور نے ان پیغمبروں کے پاس وہی ارتھات اپنا وشیش سندیش بھیجا کہ نشچت روپ سے ہم اتیاچاریوں کو ونشٹ کر دیں گے.
اسپشٹ ہے کہ جو لوگ پیغمبروں کی انوکمپا کا مہتو نہیں سمجھتے اور ان کے مارگ درشنوں سے لابھ اٹھانے کے بجائے ان کے ورودھ کھڑے ہو جاتے ہیں تتھا انہیں کشتی پہنچانے کا پریاس کرتے ہیں، وہ ایشوریہ دیا و کرپا کے پاتر نہیں بن سکتے، اتہ کڑا دنڈ ان کی پرتیکشا میں ہے. یہ نیم کسی جاتی یا سمودائے سے وشیش نہیں ہے، کیونکہ ایشور کی درشتی میں اور اس کے قانون میں سبھی سمان ہیں. یہی کارن ہے کہ آگے چل کر آیت کہتی ہے کہ پورے اتہاس میں یہ ایشوریہ قانون و پرمپرا سمان روپ سے جاری رہی ہے اور اس میں کوئی پریورتن نہیں آیا ہے، جبکہ مانویہ قانون جو کسی ویکتی یا کسی گٹ کے ہتوں و اچھاؤں کے انترگت بنائے جاتے ہیں سدیو پریورتت ہوتے رہتے ہیں.
ان آیتوں سے ہم نے سیکھا کہ شترو آرمب میں اسلامی سماج کے نیتاؤں کو اپنی اور آکرشٹ کرنے کا پریاس کرتے ہیں، کنتو جب وہ اس میں سفل نہیں ہو پاتے تو ان کی ہتیا کرنے کا پریاس کرتے ہیں.
لوگوں کے بیچ پیغمبر کا استتو ایشوریہ دنڈ و کوپ کے مارگ میں بادھا ہے. ایشور کے انیہ پریہ بندوں کو بھی ایشور سے ان کے سامپ کے انوروپ ہی یہ وشیشتا پراپت ہوتی ہے.
ایتہاسک گھٹناؤں کی ایشوریہ پرمپراؤں کے آدھار پر سمیکشا کی جا سکتی ہے اور ان سے مانو بھوشیہ کو بہتر بنانے کے لیے لابھ اٹھایا جا سکتا ہے. یہ ریڈیو تہران کی ہندی سیوا ہے. ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا. تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے. اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم. آج کل
दोस्तों कार्यक्रम आजकल में आपका स्वागत है। आज हम चुनाव के परिणाम और सरकार के गठन के बारे में चर्चा करेंगे।
दोस्तों इसराइल में 2019 के बाद से 4 संसदीय चुनाव हो चुके हैं। अंतिम चुनाव 23 मार्च को हुआ है। चुनाव में कट्टरपंथी दक्षिणपंथी ज़ायोनी प्रधानमंत्री बिन्यामिन नेतन्याहू की पार्टी एक बार फिर सबसे बड़ी पार्टी बनकर उभरी है, लेकिन इस चुनाव में भी किसी दल या गठबंधन को सरकार के गठन के लिए स्पष्ट बहुमत हासिल नहीं हो सकी है। अवैध ज़ायोनी शासन की संसद में कुल 120 सीटें हैं। बहुमत हासिल करने और सरकार के गठन के लिए 61 सीटों की ज़रूरत होती है। बैतुल मुकद्दस में इकोनॉमिस्ट के पत्रकार एंशल प्रीफर का कहना है कि चुनाव में भी और नेतन्याहू के राजनीतिक कैरियर में भी भ्रष्टाचार का मुद्दा बहुत निर्णायक बन गया है। नेतन्याहू के भ्रष्टाचार का मुद्दा लंबे समय से मीडिया में और आम जनता के बीच छाया हुआ है।
इजरायली लॉ इजंट एग्जैक्टली क्लियर ऑन व्हाट आर द सर्कमस्टेंसेस अंडर व्हिच अ प्राइम मिनिस्टर हैज टू रिजाइन। There isn't that there are laws and precedents under which ministers need to resign if they're indicted on criminal charges. But since the resignation of the prime minister would mean the replacement of the entire government, that is not required. And since Netanyahu has now been indicted on charges of bribery and fraud, that's been tested, and Israel has a serving prime minister who is also in court facing these charges. You would expect the political establishment to get together and force out a prime minister under these circumstances, but the Israeli political establishment is very weak right now. It's split into many parties. Netanyahu's own party is completely under his control, and his allies also have an interest in him remaining in position.
पत्रकार का कहना है कि नेतन्याहू ने अपने रवैये से अपने घटक दलों के नेताओं को भी नाराज किया, क्योंकि वो तानाशाही अंदाज में काम करते हैं।
Netanyahu has increasingly ignored both the ministers of his cabinet and his partners in coalition. It has really evolved into almost a one-man rule, and we've seen it over the last 12 years, and especially in the last 12 months during the coronavirus pandemic, in which Netanyahu has basically run the show with a very, very small handful of advisors and without, whenever he can, without advising the cabinet. You're increasingly seeing an evolution in how politics are conducted in Israel, where the entire government is revolving around one figure, around Netanyahu.
महीनों से ज़ायोनी प्रधानमंत्री नेतन्याहू के आवास के बाहर प्रदर्शन हो रहे हैं और प्रदर्शनकारी मांग कर रहे हैं कि नेतन्याहू को किसी भी कीमत पर प्रधानमंत्री पद से हटाया जाना चाहिए, क्योंकि वो भ्रष्टाचारी हैं।
दोस्तों इसलिए चौथी बार भी किसी पार्टी या गठबंधन को स्पष्ट बहुमत न मिलने से एक बार फिर राजनीतिक गतिरोध उत्पन्न हो गया है। नेतन्याहू के खिलाफ भ्रष्टाचार के लिए मुकदमा शुरू होने के बावजूद 6 अप्रैल को ज़ायोनी राष्ट्रपति रियुवेन रिवलिन ने सबसे बड़ी पार्टी के रूप में उन्हें नई सरकार के गठन के लिए आमंत्रित किया है। हालांकि खुद रिवलिन का कहना है कि वास्तव में नई सरकार के गठन की कोई संभावना नहीं है, लेकिन सबसे ज्यादा सीटें जीतने के कारण लिकुड को आमंत्रित किया गया है।
पिछले 3 चुनावों में की जो मार्च 2019, सितंबर 2019 और मार्च 2020 में आयोजित हुए थे, किसी भी पार्टी या गठबंधन ने संसद में पूर्ण बहुमत हासिल नहीं किया था और नेतन्याहू या उनके विरोधी स्थिर सरकार नहीं बना सके थे। पिछले चुनाव के बाद नेतन्याहू ने अपने विरोधी और ब्लू एंड व्हाइट पार्टी के प्रमुख बेनी गेंट्स के साथ गठबंधन की सरकार तो बना ली थी, लेकिन ये सरकार ज्यादा दिन तक नहीं चल सकी और दिसंबर में 7 महीने के बाद ही गिर गई।
नेतन्याहू ने अपने चुनाव अभियान में कोविड-19 टीकाकरण और कुछ अरब देशों के साथ समझौतों को अपनी सरकार की बड़ी उपलब्धि के तौर पर पेश किया और वोट मांगे, लेकिन इस बार भी उन्हें निराशा ही हाथ लगी। भ्रष्टाचार के आरोपों में मुकदमे का सामना कर रहे उनके राजनीतिक विरोधियों का कहना है कि जब तक उन पर मुकदमा चल रहा है, उन्हें प्रधानमंत्री पद पर नहीं रहना चाहिए।
नेतन्याहू ने मार्च में चौथे चुनावों का सामना उस वक्त किया जबकि उनके सबसे बड़े समर्थक अमेरिका के पूर्व राष्ट्रपति डोनाल्ड ट्रंप पिछले साल नवंबर में जो बाइडेन के मुकाबले में राष्ट्रपति चुनाव हार गए थे। बाइडेन के चुनाव जीतने के बाद पश्चिमी एशिया में ट्रंप के दो बड़े समर्थक नेतन्याहू और सऊदी क्राउन प्रिंस बिन सलमान खुद को काफी कमजोर और थका हुआ महसूस कर रहे हैं।
चुनाव के प्रारंभिक परिणामों के तुरंत बाद ही नेतन्याहू ने ट्वीट करते हुए दावा किया था कि लिक्विड पार्टी और उसकी सहयोगी दक्षिणपंथी गुटों को उनके नेतृत्व में भारी जीत प्राप्त हुई है। उनका कहना था कि यह स्पष्ट हो गया है कि अधिकतर इसराइली राष्ट्रवादी हैं और वे एक स्थिर राष्ट्रवादी सरकार चाहते हैं।
71 वर्षीय नेतन्याहू 2009 के बाद से लगातार सत्ता में है। 1990 के दशक में भी वो 3 साल तक प्रधानमंत्री रह चुके हैं। हालांकि भ्रष्टाचार के आरोपों में शुरू होने वाले मुकदमे और ट्रंप की हार के कारण उनके लंबे राजनीतिक कैरियर पर अब अनिश्चितता का बादल छाया हुआ है। यहां हम नेतन्याहू के खिलाफ पद के दुरुपयोग और भ्रष्टाचार के 3 आरोपों का मुख्तसर जिक्र कर रहे हैं जिनके सिद्ध होने पर उन्हें कई वर्षों की जेल हो सकती है।
नेतन्याहू और उनकी पत्नी के खिलाफ सबसे पहला आरोप 2 उद्योगपतियों अर्नोन मिलशेन और जेम्स पैकर से महंगे गिफ्ट्स लेने का है। इन गिफ्ट्स की कीमत लगभग 1.5 करोड़ रुपए रही होगी। नेतन्याहू ने प्रधानमंत्री के पद पर रहते हुए मिलशेन को फायदा पहुंचाया।
दूसरा आरोप है कि नेतन्याहू ने यदियोत अर्नोत मीडिया ग्रुप के सबसे बड़े शेयर होल्डर अर्नेन मोजेस के साथ 2008 से 2014 के बीच 3 बैठकें की थीं और इन बैठकों में अपने पक्ष में मीडिया कवरेज बढ़ाने की डील की थी। बदले में उन्होंने विरोधी अखबार हयोम पर कुछ प्रतिबंध लगाने का ऑफर दिया ताकि अर्नोट ग्रुप का सर्कुलेशन बढ़ सके।
तीसरा आरोप है 2014 से 2017 के बीच नेतन्याहू और इसराइल की सबसे बड़ी टेलीकॉम कंपनी बेजक के कंट्रोलिंग शेयर होल्डर शॉल एलोविच के बीच एक गुप्त समझौता हुआ था। इस समझौते के तहत बेजेक के नियंत्रण वाली न्यूज वेबसाइट वाल्ला के डायरेक्टर जनरल पर अनैतिक दबाव बनाया गया। उन्हें नेतन्याहू और उनके परिवार की इच्छा अनुसार रिपोर्ट्स पब्लिश करने के लिए कहा गया।
I would not think about the public security, safety, economics, because the only thing that would interest me is how to get out of jail. And this is why a person like that cannot stand in this position to be the prime minister.
सोमवार 5 अप्रैल को बैतुल मुकद्दस के डिस्ट्रिक्ट कोर्ट में मुकदमे की शुरुआत हुई। नेतन्याहू को खुद भी अदालत में हाजिर होना पड़ा। इस दौरान प्रोसिक्यूटर ने पहला गवाह पेश किया। न्यूज वेबसाइट वाल्ला के पूर्व सीईओ एलन येशुआ ने कोर्ट में सनसनीखेज खुलासा किया। येशुआ ने कहा कि उन्हें हुक्म मिला है कि नेतन्याहू से जुड़ी निगेटिव खबरें गायब कर दी जाएं। येशुआ ने दावा किया कि उन पर ऐसे लोगों के खिलाफ खबरें चलाने के लिए कहा गया जो नेतन्याहू के लिए खतरा बन सकते हैं। हालांकि नेतन्याहू अपने खिलाफ लगने वाले सभी आरोपों को बेबुनियाद बताकर खारिज करते हैं। उनका कहना है कि कुछ लोग जनता की इच्छा के खिलाफ जाकर कुछ करना चाहते हैं, मगर कुछ होने वाला नहीं है।
אזרחי ישראל, מה שעומד היום למשפט זה הניסיון לסכל את רצון העם.
نیتنیاہو یہی کہہ رہے ہیں کہ مقدمے کی کارروائی میں کچھ بھی ثابت نہیں ہوگا کیونکہ کوئی گڑبڑی نہیں ہوئی ہے.
אני מתכוון להמשיך לשרת אתכם ואת המדינה כראש הממשלה עוד שנים רבות.
لیکن دیکھنا یہ ہے کہ کیا وہ اپنی بے گناہی عدالت میں بھی ثابت کر پاتے ہیں یا ان کا باقی جیون جیل کی سلاخوں کے پیچھے بیتنے والا ہے. عدالت میں انہوں نے دعویٰ کیا کہ ان کے خلاف راجنیتک سازش رچی گئی ہے. نیتنیاہو نے پروسیکیوٹرز پر راجنیتک تختہ پلٹ کی کوشش کا بھی آروپ لگایا ہے. سچائی یہ ہے کہ بھرشٹاچار کا جن اب بوتل سے باہر آ چکا ہے اور وہ نیتنیاہو کا پیچھا چھوڑنے کے لیے قطعی تیار نہیں ہیں جب تک کہ انہیں ان کے کرموں کی کچھ سزا نہیں مل جاتی. نیتنیاہو دراصل یہ سمجھ چکے ہیں کہ اگر وہ کسی بھی طرح ستا سے باہر چلے گئے تو پھر عدالتی کارروائی اور جیل کی سلاخوں سے ان کا بچ پانا بہت کٹھن ہوگا، خاص طور پر اب جب امریکہ میں ڈونلڈ ٹرمپ کی سرکار جا چکی ہے اور ان کا ستھان جو بائیڈن لے چکے ہیں. ڈونلڈ ٹرمپ سرکار میں نیتنیاہو نے ٹرمپ کے یہودی داماد جیڈ کشنر کی مدد سے گہری پیٹھ بنا لی تھی، مگر بائیڈن سرکار کا معاملہ یہ ہے کہ اسے اوباما شاسن کی نیتیوں کے وارث کے روپ میں دیکھا جا رہا ہے.
اوباما شاسن کال میں ایران سے پرمانو سمجھوتا ہو جانے کے بعد بنیامین نیتنیاہو اتنا تلملائے تھے کہ انہوں نے اوباما کو پوری طرح نظر انداز کرتے ہوئے کانگریس کی دعوت پر واشنگٹن کا دورہ کیا تھا، جو ایک پرکار سے اوباما کو چڑھانے کے سمان تھا اس سمے جو بائیڈن امریکہ کے اپ راشٹرپتی تھے. نیتنیاہو کو یہ ڈر ہے کہ اس سمے امریکہ کی باگ ڈور سنبھالنے والے جو بائیڈن بھلے ہی خود کو اسرائیل کا سمرتھک کہتے ہوں، لیکن نیتنیاہو سے اپنا انتقام لینے کا وہ کوئی موقع نہیں گنوائیں گے. نیتنیاہو نے علاقے کی عرب سرکاروں سے بھی رشتے قائم کرنے کے لیے بڑی محنت کی. اس کے لیے انہوں نے ٹرمپ سرکار کے پربھاؤ کا بھی سہارا لیا، مگر اب انہیں یہ محسوس ہو رہا ہے کہ عرب شاسک بھی انہیں بچا نہیں پائیں گے. دوستوں، کاریکرم کا سمے اب یہیں سماپت ہوتا ہے، ہمیں انومتی دیجیے، خدا حافظ.
شروتاؤ، یہ پرسارن آپ ریڈیو تہران کی ہندی سیوا سے سن رہے ہیں. تازہ اور وستت خبروں کے لیے آپ ہماری ویب سائٹ دیکھتے رہیے. ویب سائٹ کا پتہ ہے parstoday.com/hi. ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir. اسی کے ساتھ یہ سبا یہیں پر سمپن ہوتی ہے، ہمیں اجازت دیجیے، خدا حافظ. Thank you.